وَإِذَا سَمِعُوا مَا أُنْزِلَ إِلَى الرَّسُولِ تَرَى أَعْيُنَهُمْ تَفِيضُ مِنَ الدَّمْعِ مِمَّا عَرَفُوا مِنَ الْحَقِّ يَقُولُونَ رَبَّنَا آمَنَّا فَاكْتُبْنَا مَعَ الشَّاهِدِينَ وما لنا لا نؤمن بالله وما جاءنا من الحق ونطمع أن يدخلنا ربنا مع القوم الصالحين.
چلیے شروع کرتے ہیں. نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق سے ہم 2017 کا آج نواں دن شروع کریں گے اور آج ہمارے سامنے ساتواں پارہ ہے جو سورۃ مائدہ کی آیت نمبر 83 سے شروع ہوتا ہے اور سورۃ انعام پر ختم ہوتا ہے. اس پارے کا بنیادی تھیم حق اور باطل کی کشمکش ہے. اگر انسانوں کی اس دنیا میں ہم اپنے آپ کو دیکھیں تو ہر وقت ہمارے سامنے دو دعوتیں ہوتی ہیں، ایک اللہ کی دعوت یعنی اللہ کے دین کا تقاضا اور ایک معاشرے کا کوئی تقاضا. آپ کو مجھے اس بارے میں بہت خوبصورت طریقے سے یہ گائیڈ لائن ملے گی کہ جب زندگی میں حق سامنے آئے تو جن لوگوں کے دل میں ہدایت کی طلب ہوتی ہے وہ تو اس کو ایسے لپک کے لے لیتے ہیں جیسے کوئی اپنے کھوئے ہوئے بچے کو بہت عرصے کے بعد دیکھے اور سینے سے لگا لے. لیکن جن لوگوں کے دل میں طلب نہیں ہوتی وہ صرف رسمی طور پر حق اور اسلام اور اللہ کی محبت کی باتیں کرتے ہوئے دکھتے ہیں، ان کے سامنے جب حق پیش ہوتا ہے تو وہ اس پر کئی قسم کے بہانے رکھتے ہیں جو آج اس میں ہم مثالیں دیکھیں گے. اس میں سب سے پہلی مثال شروع ہی کی آیات میں، آیت 83-85 میں، نجاشی حبشہ اور اس کے ساتھیوں کی ہے کہ جب ان کے سامنے حق پیش ہوا، میلوں دور تھے، سینکڑوں مائلز دور تھے نبی صلی اللہ علیہ وسلم سے، لیکن صرف دور سے ایک آواز پہنچی کہ اللہ کیا چاہتا ہے، اللہ کون ہے، تو انہوں نے اس کو لپک کر لیا. اس کے برعکس مکہ کے جو لوگ آپ کے قریب تھے انہوں نے بھی آپ کی بات کو بعض دفعہ سمجھنے اور ماننے کے باوجود قبول نہیں کیا. پھر دوسری مثال ہمارے سامنے آیت 90-93 میں نبی صلی اللہ علیہ وسلم کے پیارے صحابہ کی ہوگی کہ جب ہاتھوں میں جام پکڑے ہوئے تھے، شراب کا دور چل رہا تھا، لیکن اللہ تعالیٰ کی طرف سے یہ آواز آئی کہ فہل انتم منتہون، کیا تم اس کو چھوڑتے ہو؟ حق کا تقاضا آ گیا، اللہ کے دین کی بات آ گئی، تو کیا تم ابھی بھی اپنی مرضی پہ رہو گے؟ اس کے جواب میں انہوں نے کہا انتہینا یا ربنا، اے اللہ ہم اس پر باز آ گئے. ہماری بھی زندگی میں ایسے بہت سارے معاملات آتے ہیں، اصل تو یہ ہے کہ ہم اس وقت پہ کیا کرتے ہیں. تیسری مثال ہمیں آیت 94-95 میں صحابہ کرام کی ہی ملے گی. حدیبیہ کا سفر تھا، احرام کی حالت میں تھے اور احرام کی حالت میں شکار منع ہے، لیکن اللہ تعالیٰ نے ان کے سامنے کھانے پینے کی چیزوں میں سے بہترین چیز گوشت رکھا، شکار کا جانور سامنے تھا، لیکن انہوں نے اللہ کے حکم کو قبول کیا اور شکار نہ کیا. چوتھی مثال ہمیں آیت نمبر 111 سورۃ مائدہ میں حضرت عیسیٰ علیہ السلام کے حواریوں کی ملے گی. حضرت عیسیٰ نے ان کے سامنے یہ بات رکھی تھی کہ کون ہے جو اللہ کے راستے میں میرا مددگار ہے، تو انہوں نے اس حق کی دعوت پر لبیک کہا اور کامیاب ہو گئے. پھر اسی طرح سورۃ الانعام آیت 15-18 میں ہمیں اسی مضمون پہ پتہ چلے گا کہ اللہ کی پکڑ کا خوف انسان کو گناہوں سے روک دیتا ہے. اللہ کی ضرورت ہے مجھے، یہ احساس گناہوں سے روک دیتا ہے، اور اللہ کو چھوڑ کر میں کسی در کی نہیں رہوں گی. لہٰذا انسان ہدایت اور گمراہی کے دو راستوں میں سے ہدایت کے راستے پہ چلنے کو پسند کرتا ہے. پھر اسی طرح سے سورۃ الانعام آیت 76-79 میں ابراہیم علیہ السلام کا مشاہدہ حق دکھے گا. کس طرح پرورٹڈ ماحول میں، بگڑے ہوئے ماحول میں آنکھ کھولنے کے باوجود ابراہیم علیہ السلام کی طلب چونکہ سچی تھی، حق کی طلب تھی، اللہ تعالیٰ نے ان کا دل کھول دیا اور انی وجہت وجہی للذی کا جواب ان کے سامنے تھا. اور اس کے بعد آپ دیکھیے کہ میرے اور آپ کے لیے اب یہ چیز موجود ہوگی کہ ہم اپنی زندگی میں کیا کرتے ہیں. آیت 68-70 میں خلاف شریعت محفلوں کا ذکر ہے اور اس پہ اللہ تعالیٰ ہمارے رد عمل کو دیکھ رہے ہیں کہ ہم ایسے وقت پہ کیا کرتے ہیں. آپ کہہ لیجئے کہ پورا پارہ ہدایت اور گمراہی کے بیچ میں کشمکش پہ گھوم رہا ہے. کیسے زندگی میں جب حق کی کرن پھوٹتی ہے تو انسان کو پھر کئی چیزوں پہ کئی فیصلے کرنے پڑتے ہیں. اگر اندر ایمان سچا ہو تو پھر اللہ مدد بھی کرتا ہے. اور آخر میں ہم دیکھیں گے کہ آیت 62 سورۃ الانعام میں اللہ نے کہہ دیا, تم زندگی میں حق کا راستہ نہ بھی اپناؤ, ثم ردوا الی اللہ مولاہم الحق, ایک دن تو تم کو اصل حق کی طرف جانا ہی ہے جس نے زندگی میں حق کا راستہ دیا تھا. سورۃ انعام آیت 71 اور 72 میں ایک طرف حق کی پکار ہے اور دوسری طرف دنیا کے دوست اور پیارے جو من پسند کاموں کی طرف بلاتے ہیں, اور ایک شخص حیران ہے, کشمکش میں مبتلا ہے کہ میں کدھر جاؤں میں کدھر نہ جاؤں. ہم اس دعا کے ساتھ اس پارے کو شروع کریں گے کہ اللہم ارنا الحق کا حقاً, اللہ حق کو حق بنا کر دکھا, ورزقنا اتباعہ, اور پھر اس کی پیروی کی توفیق بھی عطا فرما, وارنا الباطل باطلا, اور اللہ باطل کو باطل بنا کر دکھا, ورزقنا اجتنابہ, اور اسے بچنے کی توفیق بھی عطا فرما. کیونکہ بات ساری یہی ہے, ہم سب اس دنیا میں آئے تو اس اللہ کے حکم کو ماننے کے لیے تھے, لیکن ہم دنیا میں انسانی رشتوں اور اپنی مجبوریوں کا نام لے کر قدم قدم پر اللہ کے دین کو چھوڑتے ہیں اور اللہ کو ناراض کرتے ہیں, اس کے باوجود اس کا رزق پاتے ہیں. آئیے پہلی مثال سے بات شروع کرتے ہیں. آیت نمبر 83 سورۃ مائدہ. اعوذ باللہ من الشیطان الرجیم. وَإِذَا سَمِعُوا مَا أُنزِلَ إِلَى الرَّسُولِ تَرَى أَعْيُنَهُمْ تَفِيضُ مِنَ الدَّمْعِ مِمَّا عَرَفُوا مِنَ الْحَقِّ يَقُولُونَ رَبَّنَا آمَنَّا فَاكْتُبْنَا مَعَ الشَّاهِدِينَ. جب وہ اس کلام کو سنتے ہیں جو رسول پر اترا ہے تو تم دیکھتے ہو کہ حق شناسی کے اثر سے ان کی آنکھیں آنسوؤں سے تر ہو جاتی ہیں. قرآن سننا اور آنسوؤں کا نکلنا ہدایت کی طرف پہلا قدم ہوتا ہے. آپ اور میں بھی روز قرآن سنتے اور سناتے ہیں. اگر کبھی چپکے سے آپ کی آنکھ سے ایک مکھی کے سر کے برابر آنسو کا قطرہ نکل جائے تو دل میں خوشی محسوس کیا کریں کہ دل پگھل رہا ہے. اور ثم قست قلوبکم من بعد ذلک ولی کیفیت نہیں ہے, الحمدللہ, کیونکہ قرآن سنتے وقت ہم اپنی اصل میں ہوتے ہیں. میں اس کی ہمیشہ ایک مثال دیتی ہوں, آپ کے لیے بھی دل میں اللہ نے ڈال دی. کبھی آپ نے موم بتی جلائی ہو, جب موم بتی جل رہی ہوتی ہے نا تو آپ دیکھتے ہیں کہ گرمی کی وجہ سے پگھل کر بعض دفعہ وہ مڑ جاتی ہے, بعض دفعہ کچھ قطرے اس کے گر رہے ہوتے ہیں. آپ اگر اسی وقت اس کو بند کر دیں تو پھر وہ اسی شیپ میں ٹھنڈی بھی ہو جاتی ہے. قرآن سنتے وقت ہم جس شیپ میں ہوتے ہیں نا, اندر اگر کبر ہے اکڑے میں ٹیک لگی ہوئی ہے اور بغیر مجبوری کے سینے پہ ہاتھ رکھ کے بیٹھے ہوئے ہیں اور اپنے آپ کو اکڑائے ہوئے اور ہر پاس ان کے کرے ہوں, کس نے ماننی ہے, کون کرتا ہے, آج کے دور میں کیسے ہوگا, تو بس جب اس محفل سے اٹھیں گے نا تو ٹھنڈے ہو کے وہیں جمے ہوں گے. جس کو قرآن کی محفل میں بیٹھ کر حق نہ سمجھ آیا اس کو کبھی نہیں آئے گا, یا پھر اللہ کسی دکھ میں ڈال کے توڑے گا یا کسی اور مجبوری میں ڈال کے بیماری میں پریشان کرے گا. اس لیے بہت خوش قسمت ہے وہ لوگ کہ جب ان قرآن کے ساتھ ان کی دوستی ہو تو وہ اس وقت اپنے آپ کو نرم کر لیں. ہمیشہ قرآن کی محفل کے دوران بڑے بڑے فیصلے کیا کریں, بڑے بڑے ارادے کیا کریں, آگے میں نے کیا کرنا ہے, میری زندگی میں کیا ہوگا. پھر دوسری بات آپ دیکھیے کہ یہ آیات جو ہے یہ نجاشی حبشہ کے بارے میں, جب مکہ میں حالات تنگ ہو گئے تو نبی صلی اللہ علیہ وسلم کے صحابہ نے دو بار حبشہ ہجرت کی, اس طرح سے وہاں دین کا پیغام پہنچا. بادشاہ بہت صالح تھا, کرسچن تھا, اور پچھلے بارے کی آخری آیت کے ساتھ اس کا بڑا گہرا تعلق ہے. ہم نے وہاں پڑھا تھا کہ اللہ تعالیٰ کی جو بات بالکل سچ ہے, لَتَجِدَنَّ أَشَدَّ النَّاسِ عَدَاوَةً لِّلَّذِينَ آمَنُوا الْيَهُودَ وَالَّذِينَ أَشْرَكُوا وَلَتَجِدَنَّ أَقْرَبَهُم مَّوَدَّةً لِّلَّذِينَ آمَنُوا الَّذِينَ قَالُوا إِنَّا نَصَارَى. تو عیسائیوں کے دل نسبتاً نرم ہوتے ہیں اسلام کے لیے. یہ شخص خود بھی رویا قرآن سن کر, پھر اس نے 70 لوگوں کا ایک وفد بھیجا مکہ میں, مدینہ میں, تو انہوں نے بھی قرآن کو سن کر جب انہوں نے قرآن سنا تو وہ رو پڑے. کیوں رو پڑے؟ اس لیے کہ حق کھویا ہوا بچہ ہے. آپ سوچئے ذرا اس ماں کا کیا حال ہوگا جس کو 7-8 سال سے کھویا ہوا بچہ ایک دم نظر آ جائے. کبھی آپ کسی پیارے کو لینے ایئرپورٹ پہ جائیں اور 10 سال بعد ملاقات ہو رہی ہو تو آنکھوں سے آنسو نہیں تھمتے. انسان کو پاکستان جا کر اپنوں سے گلے لگ کر رونا کیوں آتا ہے؟ کیونکہ وہ اپنے ہوتے ہیں. हक से भी जब अगर यही दोस्ती, यही मोहब्बत, यही प्यार होगा तो याद रखे फितरत सलीमा रखने वाले हर शख्स की आंखें बहने लगती हैं। अल्लाह ताला से दुआ है कि हमारी आंखों को रोने वाला बना दे। उस आंख पे जहन्नम हराम करार दी गई कि जो अल्लाह के खौफ से रो पड़े। दूसरी बात, आप देखिए कैसे वक्त में जब दिल नरम होता है तो इंसान फिर अपने आप से बहुत सारे वादे करता है। सवाल पैदा होता है कि वो दूर वाले इस बात की ख्वाहिश कर रहे थे लेकिन करीब वाले भी तो कुरान सुनते थे ना। अल्लाह के नबी सल्लम के पास तो दिन रात कुरान की आयतें आती थी, फिर अबू जहल का दिल क्यों ना पिघला। फिर उत्बा शैबा, अबू जहल और अबू लहब और इसी तरह के बड़े बड़े कट्टर जो थे उनका दिल क्यों ना पिघला, उसकी वजह यह थी कि तलब नहीं थी। तो फिर वही बात कहूंगी कि हिदायत का ताल्लुक बोलने वाले के बोलने से नहीं है, सुनने वाले की तलब से है। आप भी यहाँ सुनने आते हैं, ये तलब ही तो आपको लेकर आती है। तो हर दिन यहाँ से जाते हुए पूछा करें कि जो लेने आई थी वो मिल गया। फिर आप देखिए कि उन्होंने ये जो बात कही कि फ़क्तुब नमा शाहिदीन, तो शाहिदीन से मुराद जहाँ नबी सल्लम की उम्मत है। सहाबा कराम का लकब पिछली किताबों में शाहिदीन होता था। इस उम्मत की बड़ी शान है, आपको मुझे अल्लाह ताला ने बगैर किसी आजमाइश में डाले इस उम्मत में डाल दिया। दुआ कीजिए कि क्यामत के दिन भी हम इसी उम्मत के अंदर मौजूद हों। फिर आप देखिए कि उनका जुमला कितना खूबसूरत है, वमा लना ला नुमिनु बिल्लाहि वमा जाना मिनल हक्की। वो बोल उठते हैं कि परवरदिगार हम ईमान लाए, हमारा नाम गवाही देने वालों में लिख ले, और वो कहते हैं आखिर क्यों ना हम अल्लाह पर ईमान लाएं। खुद से साथ साथ पूछते हैं वो ये कह रहे हैं तो हम क्यों नहीं कहते, हमारे रास्ते की क्या रुकावट है, किस बात पर ईमान लाएं, और जो हक हमारे पास आया उसे क्यों ना मान लें। खुद से पूछते हैं अगर मैंने इस कुरान पे अमल नहीं करना तो किसने करना है, अगर मैंने मुसलमान होते हुए नबी सल्लम की सुन्नतों को नहीं मानना तो कौन मानेगा। अल्लाह की नजरें किस में हैं। देखिए मेडिकल कॉलेज में दाखिल हुआ हुआ तालिब इल्म, उस्ताद की सारी नजरें उसमें हैं। वो बाहर चलते फिरते लोगों से तो उम्मीद नहीं रखता कि वो बड़े बड़े प्रोजेक्ट करे और डाइसेक्शंस करे और दवाइयों के नाम याद करे। तो याद रखिए, यहाँ एक जुमला लिख लीजिए, अगर हमारी नज़रें अल्लाह पर है ना तो अल्लाह की नज़रें भी सिर्फ मुसलमानों पर। मुसलमान वो वाहिद गिरोह है जो अल्लाह ताला से ये दावा करता है कि अल्लाह जो तू कहेगा हम वो मानेंगे। तो आज यहाँ नियत कीजिए कब अमल करूंगी, कौन करेगा, मैंने नहीं मानना तो किसने मानना। और सबसे बड़ी बात है कि अल्लाह ने मुझे तो कुरान भी दे दिया, कुरान पढ़कर फिर अमल ना किया तो फिर ना, बड़े वालों के पास तो बड़ी हुज्जतें मौजूद हैं। जबकि हम इस बात की ख्वाहिश रखते हैं कि हमारा रब हमें सालेह लोगों में शामिल कर ले, आप और मैं भी दिल की गहराई से दुआ करें कि अल्लाह हमें सालेहीन में लिख ले। आप पीछे एक आयत पढ़ चुके हैं, इस वक्त याद नहीं होगी सूरत निसा की, लेकिन उसमें मैं युति अल्लाह व युति रसूल में क्या कहा गया था, उलाइक अल्लज़ीन अनअम अल्लाह मिनन नबीयीन व सिद्दीकीन व सालेहीन। आखिरी दर्जा है सालेह, नबूवत सबसे ऊंचा दर्जा है। तो हम यहाँ कहते हैं अल्लाह सालेह ही बना ले, हम नहीं कहते हमें तो बहुत बड़ा कोई नेक बना ले, कोई हमें वलीउल्लाह बना दे, नबूवत की तो दुआ हम कर भी नहीं सकते। तो अल्लाह कम अज कम सालेह तो बना ले, क्या हम फासिक बन के दुनिया से जाएंगे। فَأَصَابَهُمُ اللَّهُ بِمَا قَالُوا جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا। उनके इस कौल की वजह से अल्लाह ने इनको ऐसी जन्नतें अता की जिनके नीचे नहरें बहती हैं और वो उसमें हमेशा रहेंगे। ये जजा है नेक रवैया अख्तियार करने वालों के लिए। यहाँ रुकिए और सोचिए, सिर्फ कौल पे जन्नत मिल गई, हम तो पीछे इतनी दफा पढ़ चुके कि अमल से जन्नत मिलती है। सवाल यहाँ पैदा होता है इस कौल से सिर्फ एक बात कहने पे जन्नत मिल गई, तो जवाब यह कि यह कौल नहीं था, ये अंदर के टूटने की आवाज थी। हक को सुनकर टूट जाने वाले लोग हकीकत में इस बात का सबूत देते हैं कि आप हमारी जिंदगी में दीन का जो तकाजा आएगा हम उसको मान लेंगे। नबी सल्लम ने फरमाया कि इंसान की जुबान से सिर्फ एक कलमा निकलता है और वो उसकी वजह से जन्नती हो जाता है, और बाज़ दफ़ा एक कलेमा उसकी ज़ुबान से अदा होता है और उसकी वजह से वो जहन्नमी बन जाता है। अल्लाह ताला हमें अपने हर कौल को तोलने वाला बना दे। दूसरी बात देखिए कि दिल और ज़ुबान की हम आहंगी का नाम ही सिबगतुल्लाह है। जब एक इंसान दिल से जो बात कहता है अगर अमल से वही बात कहने लग जाए तो इसी को तो अल्लाह ताला ने जन्नत में जाने का एक मेयार करार दे दिया। फिर इसके बरक्स कुछ बदकिस्मत भी हैं, वल्लज़ीना कफरू वकज़्ज़बू बिआयातिना उलाइका असहाबुल जहीम। रहे वो लोग जिन्होंने हमारी आयतों को मानने से इनकार किया और इन्हें छुटलाया तो वो जहन्नम के मुस्तहिक हैं। अल्लाह ताला हमें उन तक पहुंचने वाला बना दे और उनकी जिंदगी में भी हक की पुकार जाए, क्या बड़ी बात है कोई मान ले। सिर्फ आप और मैं कोशिश कर सकते हैं, दुआ कर सकते हैं, इरादा तो कर ही सकते हैं کہ اللہ وہ لوگ جن تک ابھی تک یہ حق نہیں پہنچا ہمیں ان تک پہنچنے والا بنا دے. اب اس کے بعد اس حق کو اپنانے کے تقاضوں میں سے ایک تقاضا, یا ایھا الذین آمنوا لا تحرموا طیبات ما حل اللہ لکم ولا تعتدوا ان اللہ لا يحب المعتدین. اے لوگوں جو ایمان لائے ہو, جو پاک چیزیں اللہ نے تمہارے لیے حلال کی ہیں ان کو حرام نہ کرو اور حد سے تجاوز نہ کرو. اللہ کو زیادتی کرنے والے سخت نہ پسند ہیں. جو کچھ حلال اور طیب اللہ نے تم کو دیا ہے اسے کھاؤ پیو اور اس خدا کی نافرمانی سے بچتے رہو جس پر تم ایمان لائے ہو. نہ حلال کو حرام کیا جا سکتا, تو لکھ لیجئے اسی طرح حرام کو حلال اور حلال کو حرام نہیں کیا جا سکتا. اللہ سبحانہ تعالیٰ نے آپ کو مجھے اس دین میں ہر کام کی اجازت دی ہے. کون سا کام؟ جس کو کرنے کے بعد اللہ کو بندہ راضی رکھے. ایک بڑی خوبصورت سلائیڈ انشاءاللہ آپ کے ساتھ شیئر کریں گے کہ ٹو بی ریلیجس, مذہبی اور ریلیجس ہونے کا یہ نہیں مطلب کہ آپ اپنی زندگی کو انجوائے نہیں کرتے. اس کا مطلب یہ ہے کہ آپ انجوائمنٹ کے نام پہ اللہ کو ناراض نہیں کرتے. مت سوچئے کہ دین پہ آئیں گے تو زندگی بور. میں تو کہتی ہوں ساری زندگی سیلیبریشن بن جاتی ہے. لوگ وہ کام کبھی ایک بار کرتے ہیں, آپ کو ہر روز کرنا پڑتا ہے. لوگوں کے پاس تو وہ انٹرٹینمنٹ اور وہ سیلیبریشنز کبھی کبھی سال مہینوں میں آتی ہوں گی. آپ کو تو اللہ ہر روز دین کے نام پہ ایسی محفلوں میں لے جاتا ہے جہاں ہر کچھ ہوتا ہے. کھائیے بھی, پہنیے بھی, ملیے بھی, اوڑھیے بھی, کوئی بڑی بات نہیں ہے, لیکن اصل میں زیادتی نہ کرو. لیکن ہر دور میں کچھ نہ کچھ لوگ ایسے ضرور رہے جنہوں نے دین کے نام پہ کچھ پابندیاں لگا دیں. صحابہ میں سے بھی کچھ کا یہ انکلائنیشن تھا. تین صحابہ حضرت عائشہ کے پاس آئے, کہا کہ ہم نے آج سے سوچا ہے کہ کچھ ذرا اچھا کام کرنا ہے. ایک نے کہا میں رات کو سویا نہیں کروں گا, بس ساری رات عبادت کروں گا. دوسرے نے کہا کہ میں نے سوچا شادی نہیں کروں گا اور میں بس اپنے بیوی بچوں کے جھنجھٹ سے آزاد رہ کر اللہ کو راضی کروں گا. اسی طرح کا ایک تیسرا کسی نے ارادہ ظاہر کر دیا کہ میں کھاؤں پیوں گا نہیں. جب وہ چلے گئے, اب آج ہم ہوتے کہتے ماشاء اللہ سبحان اللہ پہنچے ہوئے بزرگ ولی اللہ, پکڑ لو ان کا پلو. حضرت عائشہ نے جب نبی صلی اللہ علیہ وسلم سے تذکرہ کیا, آپ نے کہا کدھر ہے وہ, ان کو بلاؤ. پھر وہ واپس بلائے گئے. پھر آپ نے فرمایا کہ میں رات کو سوتا بھی ہوں اور میں اللہ کی عبادت بھی کرتا ہوں. میں نے شادیاں بھی کی ہیں اور میں اللہ کے کام بھی کرتا ہوں. میں کبھی کھاتا بھی ہوں اور کبھی میں روزے سے بھی ہوں. جس نے میری عبادت کو کم سمجھا اس نے زیادتی کی. تو لاتا تھا دو زیادتی نہ کیجئے. یہ نہ کیجئے کہ کھانے بھی پڑے رہیں, کھاتے ہی جائیں کھاتے ہی جائیں کھاتے ہی جائیں اور بالکل ہی بیمار ہو جائیں. اور یہ بھی نہیں کہ اتنے بھوکے ہو جائیں کہ عبادت کرنے کی طاقت ہی نہ رہے. تو عربی زبان میں رہبانیت کس کو کہتے ہیں؟ آپ دیکھیں رہبانیت کا لفظ ہم آگے پڑھیں گے انشاءاللہ سورت حدید میں. وہ اس کو سیلیبسی کہتے ہیں. کہتے ہیں سب چھوڑ دو, جس کو آپ ننس بننا بھی جانتی ہیں. دیکھا ہوگا ہیبٹ کا ایک ڈریس پہن لیتی ہیں ان کی خواتین, شادی نہیں کر دی اور امید کیا ہے کہ ہم بعد میں جا کے حضرت عیسیٰ کی بیویاں بنیں گی. کیا بنے گا ان کے ساتھ اس دن؟ آج سورت کے اینڈ میں ہم لوگ پڑھیں گے انشاءاللہ. اسلام کیا کہتے ہیں؟ سیلیبریٹ کرو, خوش ہو جاؤ, لیکن اصل بات یہ ہے کہ ضرورت کے ساتھ رہو. اسی طرح آپ دیکھیے کہ جب حضرت مریم کا دور تھا, ان کی ماں نے کیا دعا کی تھی کہ اللہ میں اس بچی کو بھی اور اس کے بچوں کو بھی تیری پناہ میں دیتی ہوں. وہی زحاب بھی کبا من ضروریاتہا. اس وقت تک بھی یہ کانسیپٹ نہیں تھا کرسچینٹی میں کہ جو مذہبی عبادت کریں گے لوگ, یعنی جیسے حضرت مریم کو ہی ان کی ماں نے ڈیووٹ کر دیا تھا, تو اس کا یہ نہیں مطلب تھا کہ مریم کی شادی نہیں ہوگی. تو آج کے دور میں اگر ایسی کوئی چیز دکھتی ہے تو یہ بالکل حد سے بڑی ہوئی چیز اور بعد کے دور کی پیدا کی ہوئی چیز ہے. تو انجوائے کیجئے. میں اکثر لوگوں سے کہتی ہوں کہ روم ٹیمپریچر پہ رہیے. بہت سردی ہوگی ٹھٹرتے رہیں گے, بہت گرمی ہوگی الجھتے رہیں گے. بی نارمل, زندگی ایسی گزاری ہے جیسے آپ عام لوگ لگے. لوگوں کے ذہنوں میں دینداروں کے لیے ایک عجیب سا ہوا ہے, پتہ نہیں وہ ہوا میں اڑتے ہوں گے, پانی پہ چلتے ہوں گے, سوتے نہیں ہیں, سوتے میں آنکھیں کھلی رہتے ہوں گے, کھاتے نہیں پیتے نہیں, بڑے نیک ہیں. کس کام کے وہ نیک جو بیکار کسی بھی جگی میں بیٹھ کے یہ کچھ کر رہے ہیں؟ بی ایکٹیو, دنیا والوں کو بالکل ویسے لگیں جیسے آپ ہیں. تقوی دل کے اندر ہوتا ہے, ظاہر کا تقوی دکھاوے کا تقوی ہے. یہ تو شو آف ہوتی ہے, یہ تو اور زیادہ آپ لوگوں کو دین سے دور کرتے ہیں. اور وہ بےچارے جو پہلے ڈرے پڑے ہوتے ہیں, وہ آپ کی ان ساری چند چیزوں کو دیکھ کے کہتے ہیں نہیں بھائی ہم ایسے نہیں ہو سکتے, ہم نہیں ہو سکتے. اس شہر میں وہ چار چھ لوگ ہیں متقی, بس انہیں سے جا کے دعا کرا لیں گے, انہیں سے نکاح پڑھوا لیں گے, انہیں سے جا کے جنازے پڑھا لیں گے. دین کا مزاج یہ نہیں ہے کہ چند لوگ ہائی لائٹ کر کے اسٹیج پہ بٹھا دیے جائیں اور بس انہیں کے ہاتھ چومتے جائیں, لوگ انہیں کے نظریں نذرانے دیتے جائیں. اللہ تعالیٰ کہتا ہے کھاؤ اور پیو, اصل بات کیا ہے؟ اس کی نافرمانی سے بچو. اللہ تعالیٰ ہم کو اس سے بچا کے رکھے. ला युआखिज़ुकुम अल्लाहु बिल्लग़्वि फ़ी अयमानिकुम, पहले खाने पीने में ज़्यादती की बात थी, अब बोलने में ज़्यादती की बात है कि बोलो भी तो सोच के बोलो। कैसे? तुम लोग जो मुहमल कस्में खा लेते हो इन पर अल्लाह गिरफ्त नहीं करता, मगर जो कस्में तुम जानबूझकर खाते हो इन पर वो ज़रूर तुम्हारी पकड़ करेगा। ऐसी कसम तोड़ने का कफ़ारा ये है। अब आप नोट कर लीजिए, कई दफ़ा लोग सवाल करते हैं फुला मौके पे कसम खाई थी फिर अब आप क्या कीजिए, ये नहीं वो नहीं, तो उसका जवाब आपके सामने आ रहा है कि क्या करो। अव्वल तो कसम खाओ नहीं, अगर खा चुकी हो तो क्या करो। सबसे पहला तरीका जो सबसे आसान है, फरमाया फकफारतुहु इताम अशरती मसाकीन मिन औसती, 10 मस्कीनों को औसत दर्जे का खाना खिलाओ जो तुम अपने बाल बच्चों के खिलाते हो, या इन्हें कपड़े पहनाओ, या एक गुलाम आजाद करो, या जो इसकी इस्तेतात ना रखता हो वो 3 दिन के रोजे रखे। ये तुम्हारी कस्मों का कफारा है, जबकि तुम कसम खाकर तोड़ दो, अपनी कस्मों की हिफाजत किया करो। इस तरह अल्लाह अपने अहकाम तुम्हारे लिए वाजे करता है, शायद कि तुम शुक्र अदा करो। जुबान से एक लफ्ज निकला कसम और गलत कर दी, झूठ कर दी, उसका कफारा देखिए इतना सख्त है। यहाँ असल में एक एक बात पे ये गौर करने की ज़रूरत है कि एक इंसान अपनी ज़िंदगी में सोच के बोले, लफ्ज़ों को भी तोलिए, बोलिए। पहले लोग कहा करते थे पहले तोलो फिर बोलो, सोच के बोलो। तो लिहाजा बात बात पे कसम नहीं खानी चाहिए। ठीक है, कुछ कस्में ऐसी होती हैं जो वल्लाही बिल्लाही कुछ ना कुछ लोग कहते रहते हैं, उस पर इंशाल्लाह अल्लाह ताला नहीं पकड़ेगा। उसके बाद शराब की हुरमत की हतमी आयत, पीछे दो आयतें हम पढ़ चुके हैं। पहली में क्या कहा कि इसका नफ़ा इसके नुकसान से थोड़ा है, दूसरे में कहा कि ला तकरबुस सला तब अंतुम सुकारा, नशे की हालत में नमाज ना पढ़ो। सहाबा कराम में से बहुत सारे लोग शराब छोड़ चुके थे, लेकिन अभी चूंकि सरीहन हराम नहीं हुई थी तो उसके ऊपर क्या हुआ कि एक महफिल थी। अब वो महफिल जो सजी हुई थी उसको सामने जहन में रखिए, जैसे कोक सर्व की जाती है, जैसे आज सोडा सर्व किया जाता है, वहां तब शराब सर्व की जाती थी। कुछ इस किस्म का नशा चढ़ा के सहाबा में से एक दूसरे में से किसी ने माजी की बातें शुरू कर दी, यानी जैसे बाप दादा के किस्से या पिछली किसी जंग के किस्से, उसके ऊपर एक अजीबो गरीब कैफियत तारी हो गई, जंग शुरू हो गई। किसी ने कहा अच्छा पहले लड़ते थे और आज फिर लड़के दिखाते हैं। इस तरह का कोई एक मसला बना के अल्लाह के नबी सल्लम ने आकर फिर उस मौके पे मामला रफा दफा कराया, तो ये आयत जो है ये बिल्कुल हतमी आयत हो गई। इसके बाद आपने फरमाया कि शराब हराम है। आइए देखते हैं, या अय्युहल्लज़ीना आमनू इन्नमल खम्रु वल मैसिर वल अंसाबु वल अज़लामु रिज्सुम मिन अमल शैतान, ए लोगो जो ईमान लाए हो, ये शराब और जुआ और ये आस्ताने और पानसे और ये सब गंदे काम हैं, इनसे परहेज करो, उम्मीद है तुम्हें फलाह नसीब होगी। शैतान तो ये चाहता है कि शराब और जुए के जरिए से तुम्हारे दरमियान अदावत और बगस डाल दे और तुम्हें अल्लाह की याद से और नमाज से रोक दे, फिर क्या तुम इन चीज़ों से बाज रहोगे। फहल अंतुम मुंतहून, अल्लाह रसूल की बात मानो और बास आ जाओ, लेकिन अगर तुमने हुक्म अदूली की तो जान लो कि हमारे रसूल पर बस साफ साफ हुक्म पहुंचा देने की जिम्मेदारी थी। आप देखिए कि इस आयत के नाजिल होने की देर थी, सहाबा कराम के हाथों से शराब के जाम टूट गए, उन्होंने अपने होंठों से लगे हुए जाम तोड़े, क्योंकि उनको हक की पुकार पर लब्बैक कहना आता था। याद रखिए, शराब अकल की दुश्मन है और इस्लाम ने हर उस चीज़ को हराम कर दिया जो अकल की दुश्मन, जो नसब की दुश्मन, जो जान और माल की दुश्मन है। अब शराब के नशे में उनको अल्लाह का हुक्म याद रहता था, तो आप देखिए कि आम हालात में फिर वो कैसे होंगे। और आप देखिए कि शराब जिसको उम्मुल खबाइस कहते हैं, शराब के अंदर माल की दुश्मनी, अकल की दुश्मनी, इज्जत की दुश्मनी, सेहत की दुश्मनी, और इसी तरह से आप देखिए कि हर गलत काम इंसान शराब में करता है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि यानी शराब की वजह से 10 चीज़ों पे लानत है, खुद शराब पे, फिर उसको कशीद करने वाले पे, जिसके लिए कशीद की जा रही है उसको उठाकर एक जगह से दूसरी जगह ले जाने वाला, जो वहाँ से उठाकर दूसरी जगह ले जाता है, फिर इसको खरीदने वाला, इसको बेचने वाला, 10 लानते हैं। इसके बावजूद आज मुसलमानों में इतनी जरूरत है, वो कहते हैं कि शराब कहाँ हराम है, हराम का लफ्ज़ दिखाइए। अल्लाह ताला क्या कह रहे हैं, रिज्स, रिज्स किसको कहते हैं, नापाक गंदा, फिर अमल शैतान, शैतानी अमल, क्या ये खूबसूरत होगा। आज आप देखिए कि शराब पीने वाले तो थोड़े होंगे लेकिन बेचने वाले बहुत हैं। तो याद रखिए, हर वो कमाई जिसमें कतरा बराबर शराब कहा जाता है वो बाकी सारी कमाई को भी नापाक कर देती है। एक ईमान वाले का क्या इतना कमजोर ईमान है, कि अगर सिर्फ एक छोटी सी चीज वो अपने स्टोर से ना निकाले तो क्या उसकी कारोबार नहीं चलेगा? और चलेगा भी तो याद रखिए उससे बड़ा खर्चा अल्लाह ले आएगा, बरकत चली जाती है। $10,000 भी आ सकते हैं आपके घर में शराब की कमाई से, लेकिन उससे आपकी कमाई की बरकत चली जाएगी। लिहाजा ऐसी तमाम चीज़ों से एक इंसान को खुद भी बचना है और दूसरी तरफ भी लेकर चलना है। दूसरी बात अब देखिए कि जिनकी अकल सलीम है ना, कुरान की एक आयत भी ना पढ़े ना, वो भी कहेंगे शराब हराम है। आज आप देखिए नॉन मुस्लिम्स चाहते हैं शराब हराम है, कहते हैं नहीं कर पाते। 19वीं सेंचुरी के बिल्कुल आगाज में अमेरिका में बैन कर दी गई थी शराब, क्योंकि इसके इतने नुकसान आता है। लोग कहते हैं कि अगर तुम आधे शराब खाने बंद कर दो तो उस मुल्क के आधे हॉस्पिटल खुद ब खुद बंद हो जाएंगे। आप देखिए जिस्मानी, इखलाकी, रूहानी हर लिहाज में शराब का बुरा असर है। शराबी लोग घरों में झगड़े पैदा करते हैं, शराब और जुए में पड़ जाते हैं। लेकिन आज आप देखिए इतनी खूबसूरत बोतल शराब की इतनी किसी और की नहीं होगी। जितनी ज़्यादा उसकी एडवर्टाइजमेंट की जाती है उतनी तो जमजम की भी नहीं होगी। वजह क्या है? फिर बड़े बड़े खिलाड़ियों को टोस्ट करता हुआ दिखाते हैं, फिर बड़े बड़े अदाकारों को दिखाते हैं, इंसानियत की सबसे बड़ी दुश्मन, और उसको इतना हसीन करके दिखाया जाए। वजह क्या है? कि इसलिए कि शैतान चाहता क्या है कि अल्लाह के हुक्मों को ना माना जाए। इसलिए अगली आयतें बहुत खूबसूरत तरीके से दिल में तकवा के आने को पेश करती हैं। ज़रा सा देखते हैं, असल में ये शराब ही की हुरमत से मुतल्लिक थी। फरमाया लैसा लिल्लज़ीना आमनू वअमिलू सालिहाति जुनाहुन फीमा तअइमू, जो लोग ईमान ले आए और नेक अमल करने लगे उन्होंने पहले जो कुछ खाया था और इस पर कोई गिरफ्त ना होगी, बशर्ते कि वो इन चीज़ों से बचे रहें जो हराम की गई, और ईमान पर साबित कदम रहें और अच्छे काम करें, और फिर जिस जिस चीज़ से रोका जाए इससे रुक जाएं, और जो फरमाने इलाही हो इसको माने, फिर खुदा तरसी के साथ नेक रवैया अख्तियार करें। नेक किरदार लोगों को अल्लाह पसंद करता है। इस एक आयत में आपको मुझे तकवा के मुख्तलिफ दर्जे मिलते हैं। आप देखिए तकवा क्या है? करंसी है। कुछ लोग सिर्फ मोमिन होते हैं। मोमिन कौन है? जो फराइज को अदा करता है। कुछ लोग उससे आगे बढ़ते हैं तो मोमिन के साथ मुत्तकी भी बनने लगते हैं। वो कौन से हैं? कि फराइज के साथ साथ फिर वो गुनाहों से भी बचने लगते हैं। लेकिन तीसरा दर्जा क्या है? कि आप मोमिन भी हैं, आप मुत्तकी भी हैं, और आप मोहसिन भी बन जाते हैं। जब आप इस दर्जे पे आते हैं, ना सिर्फ ये कि फराइज को अदा करते हैं, ना सिर्फ ये कि बुराइयों को, गुनाहों को छोड़ते हैं, बल्कि नेकियों में आगे बढ़ने लगते हैं, और एहसान का दर्जा तकवा से बहुत आगे बढ़ जाता है। जिसके दिल में अल्लाह का खौफ होगा वो मुत्तकी से बढ़कर मोहसिन बनेगा। जिसके दिल में हर वक्त शिकवे, शिकायत, गिले, गुलजारियाँ, नाराजगियाँ, कदूरतें, उससे नाराज, उससे नाराज, याद रखिए कि वो कभी मोहसिन नहीं बन सकते। तो अपने लिए गोल बनाइए, इस रमज़ान में हमने मोहसिन बनना है। और एहसान हमेशा पलटता है। सूरत बनी इसराइल में आता है, इन अहसन तुम अहसन तुम लि अनफुसिकुम, लोग अगर अच्छा काम करोगे, नेकी करोगे, एहसान करोगे तो उसका फ़ायदा तुमको खुद मिलेगा। और आगे हम पढ़ेंगे इंशाल्लाह, जो आसन दर्जे पे ज़िंदगी बसर करेंगे अल्लाह ताला उनको जन्नत अता करेगा। अब सवाल पैदा होता है कि जब इंसान तकवा की बात करता है तो हमें इस तकवा की इतनी ज़रूरत क्यों है? तो आपको एक छोटी सी मिसाल से ये बात समझाना चाहूँगी। आप देखिए कि आपके हस्बैंड, आपके लिए किसी के भी ले लीजिए, कोई नया नया फ्रांस में आया, 1,000 यूरो उनकी महीने की पे हो गई, शुरू में बुनियादी ज़रूरियात पूरी होने लगी, एक छोटा सा कमरे का अपार्टमेंट ले लिया, गुजारा हो गया, अल्लाह ताला ने बरकत दी, मेहनत की, 1,000 से 1,500 पे महीने की कमाई चली गई। अब घर में 2-4 कुर्सियाँ और आ गई, 15 से 2,000 पे होती है, तो ऐसा ऐसा सोफे, कोचिस, और एक वक्त आता है कि जब अल्लाह ताला हमें दुनिया की दौलत ज़्यादा देता है तो उसका असर हमारे हर रंग में दिखता है, हमारा घर बड़ा होने लगता है। बिल्कुल इसी तरह से नोट कीजिएगा, यहाँ दुनिया की दौलत बढ़े तो लाइफ स्टाइल चेंज होता है, जिंदगी लग्जरियस भी हो जाती है, आसूदा भी होती है। तकवा बढ़ता है ना तो नेकियों का लाइफस्टाइल बढ़ने लगता है। पहले बंदा सिर्फ फर्ज पढ़ के कहता है शुक्र है फर्ज नहीं पढ़ता, फिर आप कहते हैं नहीं फर्ज तो सारे ही पढ़ते हैं, मुझे तो कोई ब्रांड चाहिए, मुझे तो कोई और नेकी चाहिए, सुन्नतें अदा कीजिए, सुन्नतें की सारी सुन्नतें अदा करते हैं, नहीं अब नफिल पढ़ूंगा, नफिल से पढ़ते जाएंगे एहसान के दर्जे पे पहुंचेंगे, और तकवा आपकी मेरी जिंदगी को इतना खूबसूरत कर देता है कि जिसको आप कह सकते हैं कि आप किसी सोसाइटी के क्रीम पर्सन नजर आने लगते हैं। और ऐसे लोगों को तकवा प्रोड्यूसिंग काम, ये कुरान, ये अल्लाह का दीन, ये इस्लाम, ये जब जितना आप इसको मैं और आप मानते जाएंगे उतना अल्लाह के हुक्म से हमारे अंदर तकवा आता रहेगा।